بسم الله الرحمن الرحيم. الذين قال لهم الناس إن الناس قد جمعوا لكم فاخشوهم فزادهم إيمانا وقالوا حسبنا الله ونعم الوكيل. درود پڑھے محمد وعلى محمد. سورہ آل عمران کی یہ آیت نمبر 173. آپ کو اندازہ ہے انشاءاللہ مومنین کی محفل ہے, اور عموماً مومنین کی محفلوں میں تاریخی موضوعات کا تذکرہ زیادہ رہتا ہے نسبتاً تحلیلی موضوعات کے. فرق ہوتا ہے, تاریخ نقل واقعہ ہے, تحلیل حقیقت واقعی کو تلاش کرنے کی کوشش ہوتی ہے. ہمارے ہاں عموماً تاریخ پہ زیادہ گفتگو رہتی ہے, تحلیل پر کم. ذرا عقل کا کام ہے نا, تھوڑا عقل کو ہلانا پڑتا ہے تحلیل کے وقت. سننا تو آسان ہے لیکن اس کو دماغ میں گھمانا, جس کو آپ تفکر کہتے ہیں, یہ ذرا مشکل کام ہے. تو کیونکہ تاریخ ہمارے یہاں رہی ہے, اس لیے انشاءاللہ امید ہے کہ اس آیت کو جسے میں نے کہا آل عمران کی 173, واقعہ آپ کو یاد ہونا چاہیے تاریخی مباحث کی وجہ سے. سورہ کب نازل ہوتی ہے یہ آیت یا یہ موضوعات, کہ جب احد کے میدان میں بظاہر مسلمانوں کو شکست ہوئی. یہ الگ بات ہے کہ وہ شکست پیش خیمہ بنی کہ اس کے بعد صرف اور صرف فتوحات ہی ملیں, کیونکہ مسلمانوں کا احساس ہوا کہ رسول اللہ کی بات کو یا رسول اللہ کا ساتھ ویسے نہیں دیا جیسا وہ چاہتے ہیں یا جیسا خدا چاہتا ہے. اب محکم ہو کے ساتھ دیا, پھر اس احد کے بعد آپ کو کہیں کسی جگہ شکست کا سامنا نہیں ہوا. یہ آیت مخصوص ہے اس میدان سے, احد کے میدان سے, کہ جب شکست ہو گئی جہاں بہت سارے لوگ شہید ہوئے, اس میں امیر حمزہ جیسی شخصیت بھی, رسول اللہ کے چچا, یا کہیے کہ سب سے بڑی سپورٹ حضرت عبد المطلب کی طرح, جیسے وہ ایک سپورٹ تھے رسول اللہ کی, ایسے خود ایک امیر حمزہ بھی ایک سپورٹ تھے بہت بڑی رسول اللہ کی. ان کی شہادت بھی ہوئی اسی احد کے میدان میں اور بہت سارے زخمی ہوئے. حتیٰ پتہ ہے آپ کو کہ رسول اللہ کے لیے بھی مشہور ہو گیا کہ وہ دنیا سے چلے گئے. دنیا سے جانے کی خبریں اسی, جس کو آپ ایک پروپیگنڈا کہتے ہیں آج کے زمانے میں, وہ بھی انہی اور اسی جنگ سے اور انہی ایام سے متعلقہ ہے. یہ آیت کب نازل ہوئی؟ کہ جب خوشی خوشی اہل کفار آپ کہیں یا اہل قریش آپ کہیں, جنہوں نے رسول اللہ سے جنگ احد کی, واپس جا رہے ہیں مکے کی طرف, جنگ مدینے سے باہر ہوئی ہے, وہ واپس جا رہے ہیں اس فتح کا جشن منانے کے لیے کہ جو انہوں نے مسلمانوں کو دی ہے. کسی نے آگے بتایا رسول اللہ کو, پہلے کسی نے وہاں بتایا کہ بھائی وہ سب کے سب نہیں مرے, جو تم سمجھ رہے تھے سارا مسلمان ہی صاف ہو گیا ہے, وہ کچھ لوگ ہیں, اور جب وہ اصل لوگ ہی رہ گئے, رسول اللہ خود موجود ہیں, امام علی علیہ السلام موجود ہیں, تو کہا کہ مسلمانوں نے پھر اجتماع شروع کر دیا, پھر جمع ہو رہے ہیں مسلمان, تو پھر جمع ہو رہے ہیں. تو کہا پھر کیا کرنا ہے؟ کہا کہ اب نکلے ہی تھے تو ایک بار کام تمام کر کے, بالکل میدان صاف کر کے, سبھی کو نابود کر کے پھر جاتے. اب ان میں سے ایک آدمی اٹھ کے گیا واپس یہ خبر دینے کے لیے رسول اللہ کو کہ بھائی وہ واپس آ رہے ہیں, انہوں نے غلطی کی ہے کہ چلے گئے مکے کی طرف, واپس آ رہے ہیں, کام کو تمام کرنا ہے. ان الناس قد جمعوا لکم, یہ والی بات ہے کہ اب وہ لوگ دوبارہ متحد ہو رہے ہیں اور پھر واپس آ رہے ہیں. کیوں؟ یہ خبر اس لیے پہنچوائی گئی رسول اللہ تک, فخشو ہوں, تاکہ ان کو ڈرایا جا سکے. قرآن کی آیت کہہ رہی ہے فزادتہم ایمان, زادتہم ایمان, عجیب, ہونا تو چاہیے تھا یہ سن کے کہ یار ابھی شکست ہوئی ہے، تازہ تازہ شہادتیں دی ہوئی ہیں، رسول اللہ بچ گئے جبکہ ان کے دانت شہید ہوئے، مولا کائنات اور ایک خاتون کے علاوہ کوئی رسول اللہ کی حفاظت کرنے والا نہیں تھا، اکثر لوگ پہاڑوں پہ تھے، یہ پتا ہے آپ کو ساری باتیں. اب ہونا تو چاہیے تھا کہ خوف کا ایک عالم ہوتا کہ دوبارہ پلٹ کے آ رہے ہیں، الٹا ہو گیا. زیادت ہم ایمان، قرآن کی آیت کہتی ہے کہ ان کے تو ایمان اور زیادہ ہو گئے، یہ سوچ کے کہ چلو دشمن پھر آ رہا ہے اب بدلہ لے لیتے ہیں. عجیب بات ہے، اتنی شکست، اتنی بڑی شکست کے بعد آپ کے ایمانوں میں اضافہ ہوا ہے. اور پھر رسول اللہ نے پوچھا اپنے زخمیوں سے، مجاہدین تو تیار ہی تھے، زخمیوں سے پوچھا بھائی کیا پلان ہے؟ انہوں نے کہا لبیک، ارے ابھی تم نے قربانیاں دی ہیں، ابھی اتنے لوگ شہید ہوئے ہیں، ابھی تم زخمی ہو سارے کے سارے، ابھی تم چھوڑ کے بھاگے تھے، اب تم کہہ رہے ہو پھر لبیک. انہوں نے کہا بھائی لبیک. رسول اللہ نے کہا بسم اللہ، جب سارے قوم تیار ہے تو ہمیں کیا مسئلہ ہے، ایمان میں اضافہ تو ہو ہی گیا، قرآن کہہ رہا ہے. اور انہوں نے اس طرف سفر الٹا شروع کر دیا، مدینے جانے کے بجائے مسلمانوں نے مکے کی طرف سفر شروع کر دیا. یہی جو خبر لے کر آیا تھا ڈرانے کے لیے، یہ واپس گیا اور اس نے کہا بھائی میں جس حالت میں رسول اللہ کی فوج کو دیکھ کے آ رہا ہوں نا، اس نے صرف ایک ہی بات نقل کی ہے کہ ایک ایسا آدمی بھی ہے جس کی ٹانگ کٹی ہوئی ہے، ایک ٹانگ سالم ایک ٹانگ کٹی ہوئی ہے، اور وہ کٹی ہوئی ٹانگ کو کھینچ رہا ہے اپنی اس ایک ٹانگ سے کہ جو اس کے سالم ہے. کہاں جا رہا ہے؟ واپس بھاگ رہا ہے نا مدینے. کہا نہیں مدینے نہیں بھاگ رہا، وہ مکے آ رہا ہے تم لوگوں سے لڑنے کے لیے. یہاں پر الحمدللہ مومنین کے ایمان حوصلے بلند ہوئے تھے، اس بات کو سن کے کافرین جو جیتا ہوا میدان تھا ان کے حوصلے پست ہو گئے، اور انہوں نے کہا بھائی چھوڑو بعد میں دیکھا جائے گا. ابھی یہ قرآن کی آیت نازل ہوئی کہ جب بھی آپ کو خبر دی جاتی ہے نا کہ دشمن آپ کے لیے تیاری کر رہا ہے، کمزور لوگ ہوتے ہیں کہ جن کے دل بیٹھ جاتے ہیں، کمزور لوگ ہوتے ہیں جو میدان چھوڑ دیتے ہیں، کمزور لوگ ہوتے ہیں جن کے ایمان جو ہے نا بیچارے یہاں پر آزمائے جاتے ہیں. اور جو مضبوط ایمان کا انشاءاللہ قرآن کے کہنے کے مطابق اس کے ایمان میں اضافہ ہوتا ہے، لوگ جمع ہو رہے ہیں. ہو، میرا خیال ہے کہ آیت کے اوپر کافی گفتگو ہو گئی، اب ہم اپنے موضوع کی طرف آتے ہیں. کیا ہمارے موضوع کا اعلان ہوا ہے؟ ہم نے دشمن کی سازشوں کو تھوڑا بہت سمجھنا ہے انشاءاللہ، جو عراق میں ہو رہی ہیں، لبنان میں ہو رہی ہیں، شام میں ہو چکی ہیں، ایران میں شروع ہوئی ہیں، اور پاکستان میں تو ہوتی ہی رہتی ہیں، یہاں نہ شروع ہوتی ہیں نہ ختم ہوتی ہیں، ہوتی ہی رہتی ہیں. ان سازشوں پر بات کرنا ہے، اور ہم نے اپنی روشوں پر بات کرنی ہے کہ بھائی ان سے نمٹنا کیسے ہے. خوب، یہ وہ بات ہے کہ جو ہمارے دوست احباب ہمیں موقع دیتے ہیں، اور ہم اس مسجد میں خدا کا شکر ہے نئے نہیں ہیں، آپ کے چہرے بھی ہمارے لیے نئے نہیں ہیں، خدا نے ہمیں توفیق دی ہوئی ہے کہ دو مہینے تین مہینے میں ایک آدھ بار یہاں پروگرام ہو ہی جاتا ہے، آپ کو ہماری روش کا اندازہ ہے. تو انشاءاللہ ہم اپنے اصل موضوع کی طرف آتے ہیں، قرآن کی اس آیت سے استفادہ کرتے ہیں. درود پڑھیں محمد والے محمد. صورتحال احد والی ہی ہے، قد جمعوا لکم، یہاں پر اب سب آہستہ آہستہ جمع ہو رہے ہیں. شکست کھانے کے بعد جیسے بدر میں کھائی تھی نا شکست، اور پھر احد کا پلان کیا تھا، ایسے شام میں شکست کھائی ہے، لبنان میں شکست کھائی ہے، ایران میں شکست کھائی ہے، عراق میں شکست کھائی ہے، شکست کھائی ہے. آپ کے دشمن نے شکست کھائی ہے، لیکن دشمن کیونکہ پیچھے شیطان ہے نا، بیٹھنے والوں میں سے نہیں ہے. کبھی آپ یہ سوچیں اب تو بڑی کاری ضرب لگی، اب تو یہ ٹھنڈے ہو جائیں گے، ایسا نہیں ہوتا. وہ اس کی اگلی پلاننگ کرتا ہے، اس کی آگے کی تیاریاں کرتا ہے، کرنی بھی چاہیے کیونکہ ہر چیز اس کے ہاتھ سے چھن رہی ہے، ہر چیز اس کے ہاتھ سے نکل رہی ہے، اسے کرنی بھی چاہیے. ایران نکل گیا، ایک اعتبار سے نہیں کہ شیعہ حکومت بن گئی، یہ وہ اعتبار ہے جو میں اور آپ دیکھتے ہیں. ایک اعتبار اور ہے، وہ یہ ہے کہ بھائی اگر یہ کسی نے اس علاقے کے اندر یہ اعلان کر دیا کہ ہم امریکہ کے بغیر بھی زندہ رہ سکتے ہیں، تو پھر ہماری چودراہٹ کا کیا ہوگا؟ یہ بھی تو ایک پہلو ہے نا. ایک اور پہلو ہے کہ اگر بھائی آئل بھی یہاں کا ہمارے ہاتھ سے نکل گیا، آئل اس بنیاد پر ہم یہاں پر ہیں، یا خود اس علاقے کے اندر موجود جتنے بھی منابع ہیں، جتنے بھی ذخائر ہیں، اسے ہمارے ہاتھ سے نکل گئے، یہ بھی ایک پہلو ہے نا. ایران تھا، ایران نے جرأت دی عراق کو، اس میں کوئی شک نہیں ہے، لیکن ابھی وقت نہیں ہے کہ بحث کی جائے. ایران نے جرأت دی عراق کو کہ تم بھی کر سکتے ہو، تم کیوں نہیں کر سکتے؟ وہ تمام طاقتیں جنہیں ایران نے ٹریننگ دی تھی، ان سالوں میں کہ جب صدام وہاں مسلط تھا اور وہ سب اپنی جانیں بچانے کے لیے ایران میں جمع ہو رہے تھے. سب کو میرا خیال آپ اچھی طرح سے جانتے ہیں، ساری شخصیات ایران میں پرورش پایا ہے سوائے ایک مقتدی صدر کی فیملی کے، یعنی ان کے والد صادق صدر یہ فیملی کے، بقیہ ساری شخصیات نے ایران میں پرورش پائی. ساری آرگنائزیشنز جو آج ایران عراق میں الیکشن لڑتی ہیں ایران میں پنپ رہی تھیں، یہاں پر تغذیہ ہوا ہے، یہاں پیدا ہوئی ہیں، یہاں بڑی ہوئی ہیں. ایران نے جرت دی عراق کو، اس سے پہلے ایران لبنان کو جرت دے چکا تھا آپ کے سامنے. لبنان کی حزب اللہ، اگر ابھی تک آپ کو یقین نہیں تھا تو جو پانچ قسطوں میں سید حسن نصر اللہ کی گفتگو انشاءاللہ آپ لوگوں نے اکثر نے دیکھ لی ہوگی، نہیں دیکھی تو بھائی دیکھنے کی چیزیں. اس شیطان کا، چھوٹے شیطان کا جو سب سے بڑا فائدہ ہے نا وہ یہی ہے، اگر آپ یہ بھی نہیں اٹھا رہے تو پھر یہ شیطان ہے. سبھی کے پاس آنا چاہیے. البلاغ نے پانی اگلا سن لیا، سید حسن نصر نے پانچ قسطوں میں، یعنی انہوں نے تو ایک ہی قسط میں بات کی تھی لیکن البلاغ نے پانچ قسطوں میں اس پورے انٹرویو کو شائع کر دیا ہے. اگر آپ دیکھیں تو آپ کو پتہ چلے گا کہ اگر ایران نہ ہوتا سوال ہی پیدا نہیں ہوتا کہ حزب اللہ بنتی یا اتنی زیادہ مضبوط شیعہ کمیونٹی کہ جو اسرائیل کے مقابلے میں آ جاتی. اسرائیل کو یہ تک شکست دینا کوئی آسان کام، یہ سارا کیا کرا ایران کا. شام دنیا کی ساری گند، میں کہتا ہوں نا اس کو کئی مرتبہ اپنی محفل میں کہہ چکا ہوں، دنیا کی ساری گند جمع کی تھی انہوں نے داعش کے نام پہ، دنیا کی ساری گند، اور ان کو پھر ایرانیوں نے شکست دے دی. ٹھیک ہے اس میں الحمدللہ پوری دنیا سے شیعہ شامل ہوئے لیکن اصل جو زمینہ فراہم کیا وہ ایران نے کیا. اور داعش صرف شیعوں کا جناب زینب کے حرم کا دشمن نہیں تھا، یہ وہ غلط فہمی ہے کہ جو ہماری ایجنسیوں کو بھی اب تک ہے اس پاکستان میں. اگر وہ پنپ جائیں کسی بھی ایک جگہ پر حکومت بنا لیں تو وہ بھائی اپنے علاوہ سب کو کافر سمجھتے ہیں. تکفیریت کا مطلب ہی یہ ہوتا ہے کہ ہم صحیح ہیں ہمارے علاوہ جو بھی ہے وہ. داعش طالبان کو کافر سمجھتی ہے. اب آپ کی کیا ویلیو ہے، سادے مسلمانوں کی کیا ویلیو ہے، فضل الرحمان کی کیا ویلیو ہے، یا اس ملک کے حکمرانوں کی کیا ویلیو ہے؟ آپ سب کی گردن اڑائیں گے وہ. اس آرمی کو وہ اسلامی، یہ پاکستان کی آرمی، اس کو وہ جو اسلامی حکومت کا قیام سمجھتے ہیں امارات الاسلامیہ، اس میں سب سے بڑی رکاوٹ پاکستان کی آرمی کو سمجھتے ہیں، وہ آپ کی گردن اڑائیں گے اگر وہ کامیاب ہو جائیں. جب وہ طالبان کو نہیں چھوڑ رہے جو بہت نزدیک ہیں ان کے نظریات سے تو کسی اور کیا چھوڑیں گے. ہو یہ جنگ ٹھیک ہے لڑی شیعوں نے لیکن لڑی پوری دنیا کے لیے، سب مسلمانوں کے لیے، ہر اسلامی ملک کے لیے اور اس پاکستان کے لیے. ہو شام میں شکست ہوئی، دنیا میں تو ہوئی، شام میں بھی شکست ہوئی، یمن میں بھی شکست ہو رہی ہے. اوہ جہاں سوچ بھی نہیں سکتے تھے کہ شکست ہوگی، نہ فوج مضبوط ہے نہ گورنمنٹ موجود ہے، گورنمنٹ موجود نہیں ہے، چھوٹی بات نہیں ہے کوئی. آج 10 سال ہو رہے ہیں کہ وہاں پر حکومت نہیں ہے اور وہ ملک چل رہا ہے. یہ صرف کہنے ہی آسان ہوتا ہے، جہاں حکومت نہیں ہوتی وہاں ملک چل رہا ہے کہنے ہی آسان ہوتا ہے. بس بولے بھی ابھی تازہ مورلس سے جو بھی اس کے نام ہے صدر کا، جس نے ابھی پناہ لے لی ہے برابر کے ملک میں بھاگ گیا. آپ اس ملک کا آج حال دیکھیں کیا ہو رہا ہے، جہاں ابھی چند دن ہوئے خالی گورنمنٹ ختم ہوا ہے. یہ الگ بات ہے کہ خبریں پاکستان کے اندر، کیونکہ ہماری اپنی خبریں اتنی ہیں، ہماری اپنی ہی آڑی ترچی خبریں اتنی ہیں، کیا وہ خبریں ہمیں ملتی نہیں کہ دنیا میں ہو کیا رہا ہے. تو چند دن جہاں حکومت نہ ہو وہاں ملک کا بیڑا غرق ہو گیا ہے. ایک ملک ہے لبنان جہاں پر کئی سال حکومت نہیں رہی، یہی سعد حریری جس نے بھی استعفیٰ دیا، اس نے پہلے بھی اسی طرح کی حرکتیں کی ہوئی تھیں اور وہ ملک چل رہا تھا، گورنمنٹ نہ ہو رہی تھی نہیں تھی اور ملک چل رہا تھا. یمن ملک چل رہا ہے گورنمنٹ نہیں ہے. خوب یہ سب کس کی وجہ سے ہوا، یہ سب کس کی وجہ سے ہوا بھائی؟ یہ شیعوں کی وجہ سے ہوا، یہ آپ کی وجہ سے ہوا. آپ نے طاقت دی ہے، آپ کے پاس یہ طاقت تھی اہل بیت کی وجہ سے، آپ نے طاقت دی ہے. ایران مضبوط ہوا، اس نے طاقت دی عراق کو، مضبوط ہوا طاقت لبنان کو، طاقت دی یمن کو، کہ جہاں میں نے آپ سے بتایا کہ یعنی زیادہ اتنی زیادہ مستضعف دنیا میں اتنا ملک ہو نہیں سکتا یمن ہے، اتنا مستضعف ملک یمن ہے. بہت برے حالات ہیں آج کل کی خبریں بہت خطرناک ہیں، وہ بچے کے جو بیماریوں کی وجہ سے भूख की वजह से और सही तरह से केयर ना होने की वजह से रोज़ाना की बुनियादों पर शहीद हो रहे हैं, बहुत बुरी खबर है। वो अलग बात है, दुनिया के कोई मीडिया आपको खबरें नहीं दे रहा हो। यमन हो, अब ये सब जब हो गया और इतनी शिकस्त खाई है, दुश्मन खामोशी से बैठेगा? नहीं बैठेगा। दाइश के बाद नई साजिश तैयारी की। दाइश साजिश का नतीजा है 2006 की शिकस्त का। याद रखिएगा, ये तारीख बहुत इंपॉर्टेंट होती है। अब आपको तारीख ही सुननी है तो भाई इन तारीखों को सुने, उन तारीखों को नहीं। वो आपने सुन ली, हिफ्ज हो गई, रट ली हैं। अब जो उसकी बुनियाद पर आपके ज़माने की कामयाबियां हैं, ये नई तारीख है जो आपको सुननी चाहिए कि जो उस ज़माने में हुआ आज उसके अल्हम्दुलिल्लाह क्या समरात हैं, ये सुनना चाहिए आपको। यानी मैं आसान लफ्ज़ों में कहूँ कि 61 हिजरी में वाकया ख़त्म नहीं हुआ है करबला का। 61 हिजरी में करबला का वाकया ख़त्म, या अल्लाह, साहब है ना, 61 हिजरी मुहर्रम, 61 हिजरी करबला आशूरा ख़त्म नहीं हुआ है, शुरू हुआ है। कोशिश कर रहे हैं हमारे दाना दुश्मन और नादान दोस्त, कोशिश करते हैं कि 61 हिजरी को 61 हिजरी में ही ख़त्म कर दें, कोई चीज़ जिंदा ना करें उसकी, बिल्कुल याद ना बनाएं उसकी, किसी को ना कहें हुसैन ज़मान, किसी को ना कहें जनाब ज़ैनब सल्लल्लाहु अलैहि वसल्लम की सीरत पर अमल करने वाले, किसी को ना कहें अली अकबर की सीरत पर चलने वाले, कभी ना कहें अली असगर की सीरत पर चलने वाले। यानी हम चाहते हैं कि बात ही ना करें, हम कहें बस वो थे, ख़त्म हो गए, दफना दिए गए। नहीं भाई, ये दुश्मन की साजिश है। वो करबला का आगाज़ आशूरा से और अब तक इंशाल्लाह, और ये अंजाम कब है? जब इमाम आएंगे। पता है आपको, इमाम के आने पर करबला मुकम्मल होनी है, इमाम के आने पर। या सारातुल हुसैन अपने नाम रखे उस अल्लाह के बंदे का, लकब दिया उनको कि वो आएंगे और आगे इंतकाम लेंगे। किसका भाई? खून हुसैन का इंतकाम लेंगे। अजीब, वो सब तो मारे गए, मुख्तार ने ले लिया? नहीं लिया। मुख्तार ने जो इंतकाम लिया वो उस वक्त के लोगों से लिया है, लेकिन जो फिक्र है, अगर वो जिंदा है तो इमाम जमाना, इमाम जमाना ने आके उस फिक्र को ख़त्म करना है। ये असल बदला है इमाम हुसैन सलाम के कातिलों से, कि उस फिक्र को ख़त्म करना है, दबा देना है। करबला आगाज़ हुई है, ना कि उसका अंजाम हुआ। 61 हिजरी में तसलसल है, यह आपका किया हुआ काम है, यह आपका इंशाअल्लाह, यह आपकी जिम्मेदारी है। अब आपको उसको आगे बढ़ाना है। हो, उस कामयाबी के नतीजे में आपको अपने ज़माने में देखना होगा कहाँ कहाँ अभी तक करबला वाले उसी तरह के मार्कों के अंदर मौजूद हैं। यह आपको देखना होगा, यह आपको सोचना होगा, समझना होगा, इस तक पहुँचना होगा। भाई आसान बात करूँ, अगर मुश्किल हो जाए तो खुदा ना खास्ता, मुश्किल तो नहीं हो रही, आसान करता हूँ कि अगर ये सब कुछ करबला में ना हुआ होता, ईरानियों ने इतने बड़े पैमाने पर शहादतें पेश नहीं की होती, अगर ये सब करबला ना हुई होती, सवाल ही पैदा नहीं होता कि हिजबुल्ला के लोग, जवान माएँ बेटियां बहनें अपने जवानों को, शोहरों को और भाइयों को इस तरह से महाज जंग पर बेच दी, अगर ये करबला बरपा नहीं होती, सवाल ही पैदा नहीं होता कि इस तरह से यमन वाले इस्तकामत दिखाते। यहाँ तो ये हालत है, करबला का नाम फजलुर रहमान जैसा खबीस भी लेता है या नहीं लेता, या नहीं लेता। तो जब ये जैसे इस जैसे अहमक लोग भी समझते हैं कि करबला ही की वजह से है, तो आप सोचिए, बट तशय्यो करबला से ही ले रही है जो कुछ ले रही है आज तक। ये इंजन अगर अभी तक स्टार्ट है तो भाई वो डीजल है कि जो उस वक्त डला था, ये पेट्रोल है जो उस वक्त डला था, कि जो आज तक ये डीजल, आज तक ये इंजन है, और इंशाल्लाह ये हमेशा 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 जब तक इमाम नहीं आते इसी तरह से रहेगा, आगे ही बढ़ेगा, कभी पीछे आगे ही बढ़ेगा। खूब, अब जब उन्हें इन जगहों पर शिकस्त हुई, मैंने कहा नई तारीख आपको पता होनी चाहिए कि 2003-2006 बहुत इंपॉर्टेंट है। ये अलग बात है कि वैसे तो पूरी तारीख जो सैयद हसन नसरुल्लाह ने 5 किस्तों में बयान कर दी, दूसरे में 5 किस्तों में आई है, उन्होंने देखी किस्त बयान की है, अगर आप वो पढ़ लें तो आपको पता चलेगा कि दुश्मन को जब जब जिस जिस महाज पर शिकस्त होती चली जा रही है, वो फिर उससे बड़ा प्लान कर रहा है, वो उससे बड़ा प्लान कर रहा है। मैंने कहा आपको, दुश्मन शिकस्त खाने के बाद छोटा प्लान नहीं करेगा, उसको समझ में आ गया भाई ये हरबा भी नाकाम गया, ये साजिश भी नाकाम गई, अब इससे बड़ा और इससे बड़ा और इससे बड़ा और इससे बड़ा। अब हम एक बहुत बड़ी तरफ, 2006 शिकस्त के बाद दाइश को शिकस्त, और अब मौजूदा सूरत हाल, अब मौजूदा सूरत हाल क्या मतलब, इससे बढ़कर वाकई कामयाबी दुश्मन को नहीं मिलेगी कि इराकी कौम अय्याम अरबईन के ही ज़माने में कि जिस वक्त यकीनी तौर पर 30-35% या 35% लोग इराक के यकीनी तौर पर मेज़बान होते हैं अरबईन के, इन 2-2.5 करोड़ लोगों में से यकीनी तौर पर 1 करोड़ के करीब करीब लोग तो सिर्फ आपकी मेज़बानी के लिए रोडों पर होते हैं, शक नहीं है इसमें, और 1 करोड़ लोग वो होते हैं जो खुद पैदल आ रहे होते हैं और जा रहे होते हैं। یعنی یقینی طور پہ 2 کروڑ عراقی، 2.5 سے 3 کروڑ کے درمیان میں 2-2.5 کروڑ عراقی یا 2 کروڑ تو یقینی طور پہ عراقی موومنٹ میں ہوتا ہے کربلا کی اس عاشورہ اور اس اربعین کے وجہ سے آپ کی میزبانی کے لیے. ان ایام میں کہ جب پتا ہو کہ دنیا سے پوری تشیع جمع ہونے والی ہے اور ہم ہر سال میزبانی کر رہے ہیں 2003 سے شروع ہوا ہے نا، صدام کے ختم ہونے کے بعد سے، صدام کی گورنمنٹ ختم ہونے کے بعد سے 2003، اس کے بعد سے میزبانی چل رہی ہے. اور پھر عراقی قوم کو بیوقوف بنا لیا جائے کہ کیونکہ مہنگائی ہے، ہے، کیونکہ بے روزگاری ہے، ہے، دونوں چیزیں ہیں، کیونکہ گورنمنٹ میں فساد اور مفسدین بیٹھے ہوئے ہیں، کرپشن جس کو آپ کہتے ہیں، ہاں ہے. لیکن ان 3 نعروں کو لگا کے ایام اربعین کے اندر قوم روڈوں پر آ جائے، اس کو ہم کہیں گے کہ یہ بے شعوری کی، یہ بے شعوری کا عروج ہے، لاشعوری کا عروج ہے، جہالت کا عروج ہے. ہم بھی سمجھتے ہیں سب کچھ ہے، ہمارے ملک میں بھی ہے سب کچھ، ہے ایران میں بھی ہے سب کچھ، ہے ہر جگہ پر ہے جہاں یہ بھی مول اٹھا رہے ہیں. پتہ ہے آپ کو عراق کے بعد لبنان میں اٹھایا انہوں نے یہی مول، بالکل یہی 3 نعرے وہاں پہ بھی لگائے، اس کے بعد یہی 3 نعرے لگا کے لیے پہنچ گیا وہ ایران، ایران بھی پہنچ گئے ہیں وہ، یہی نعرے لگا رہے ہیں وہاں بھی. اور ٹھیک ہے آئل کی قیمتوں کو بڑھنا یہ سبب یا بہانہ بنائے، لیکن بات تو وہی ہے کہ جو گورنمنٹ اور مشکلات جو ہیں اور ہیں ان معاشرے میں. لیکن ابھی میں عراق پر ہوں، عراق کے اندر بھی یہ مشکلات ہیں اور آج کی نہیں ہیں، پرانی ہیں، نئی نہیں ہیں، ابھی نہیں اٹھی ہیں، پہلے کی ہیں. لیکن اس وقت آپ لوگوں کا روڈوں پر آ جانا جبکہ ایام اربعین ہوں اور دنیا سے ابھی لوگ پہنچ رہے ہیں وہاں پر اور آپ میزبانی کے لیے تیار ہوں، اور آپ کو پتہ ہے کہ ہم نے ان کی میزبانی کرنی ہے اور امام حسین علیہ السلام کی طرف سے ڈیوٹی لگی ہوئی ہے آپ کی کہ آپ یہ میزبانی کریں گے، اس وقت آپ یہ کر دیتے مظاہرے یہ سوچے سمجھے بغیر کہ آپ کے ان مظاہروں کو سب سے پہلے یہ بیچارے جو باہر سے آ رہے ہیں مشکلات کا شکار ہوں گے یہی جا کے پروپیگیٹ کریں گے. دیکھیں نا آپ پروپیگنڈا مشینری کا حصہ بن جائیں گے، بنے ہی نہیں بنے. خود ہم نشانہ بنے جب ہم متاثر ہوئے، چاہے وہ ویزوں میں متاثر ہوئے ہوں، ویزے نہ ملنا اور فلاں اور فلاں سے لے کر پر آخر میں جو بسیں ہماری رک گئیں نہیں آنے دیا، یا ابھی جو زائرین بیچارے نہیں گئے واپسی میں کربلا سے نہیں جا پائے سامرہ اور کاظمین، یا ابھی جو قافلے جا رہے ہیں ان میں سے بہت سارے لوگ واپس بغیر کاظمین اور کربلا کے آ رہے ہیں، تو اب یہ حالات جب ہم خود بھی آگے بیان کرتے ہیں اپنے ملکوں میں تو ہم ایک طرح سے اپنی ہی شیعہ حکومت کو، یعنی ان پروپیگنڈا مشینری جو دنیا ایران کے بعد عراق کو گرانا چاہتی ہے، ہم بھی وہی اسی مشینری کا حصہ بن جاتے ہیں نا. تو پوری دنیا کے لوگ بنے ہوں گے، جو بھی اپنے ملک جائے گا وہ بن جائے گا. تو اس وقت عراقی قوم کو شعور کا تقاضا یہ تھا کہ بھائی اگر کوئی مسئلہ بھی ہے تو اربعین کے ٹائم پر نہ کرو، کم سے کم محرم سفر میں نہ کرو اگر یہ موضوعات اٹھانے بھی ہیں تو. لیکن آپ دشمن کی زیرکی دیکھیں اور ہماری نادانیاں دیکھیں، دشمن کی زیرکی دیکھیں اور ہماری نادانیاں دیکھیں آپ کہ ہم کیسے پروپیگنڈا کا شکار ہوتے ہیں، ہم کس طرح سے دشمن کا اعلی کار بن جاتے ہیں بے شعور ہونے کی وجہ سے، یا کم سے کم یوں کہیے کہ صحیح جگہ پر رابطے میں نہ ہونے کی وجہ سے، صحیح جگہ سے خبروں کے نہ آنے کی وجہ سے ہم پروپیگنڈے کا شکار ہوتے ہیں. اور عراق جیسی سرزمین ایام اربعین میں پروپیگنڈوں کا شکار ہو گئی، نہ صرف شکار ہو گئی بلکہ خطرناک صورتحال ہو گئی. دشمن نفوذ کر چکا ہے صفوں میں، پہلے والا زمانہ نہیں رہا کہ وہ باہر بیٹھ کے صرف اور صرف برینز چند خرید لیتا تھا اور ان برینوں کو چلایا کرتا تھا، اب وہ والا زمانہ نہیں رہا. اس سے پہلے کا ایک زمانہ تھا کہ اس میں برین بھی نہیں خریدتا تھا، خالی پروپیگنڈا مشینری وہ کرتی، اس کو پتا ہوتا تھا کہ کیسے ہی عوام جو ہے نا بیوقوف بن جاتی ہے، وہ پہلے اس سے پہلے کا مرحلہ تھا. ابھی میں کہہ رہا ہوں خطرناک والے مرحلے میں داخل ہو گئے ہیں آپ، وہ یہ ہے کہ آپ کی صفوں میں دشمن کا نفوذ ہے، آپ کی صفوں میں، ہو سکتا ہے وہ معمم ہو ابقبہ میں ہو، ہو سکتا ہے وہ ایک تنظیمی شخصیت ہو لیڈرشپ کی صورت میں، ہو سکتا ہے وہ عوام ہو بیچاری، ہو سکتا ہے وہ ماتمی ہو، ہو سکتا ہے وہ نوا خان ہو، سکتا ہے وہ ذاکر ہو، ہو سکتا ہے وہ خود قافلہ سالار ہو. نفوذ کر گئے ہیں عراق کے اندر، وہ نفوذ آنکھوں سے دیکھا ہے، محسوس کیا ہے ہم نے اس نفوذ کو آنکھوں سے دیکھا ہے. ابھی ایران کے اندر جو مظاہرے ہوئے 180 قیادتیں پکڑی ہیں انہوں نے، 180 قیادتیں پکڑی ہیں، پکڑ لی ہیں عراق کے مظاہروں میں انہوں نے 300 سے زیادہ لوگوں کو پکڑا ہے. جو سب سے زیادہ خطرناک آدمی نکلا وہ مجتہد ہے، جو کہلواتا مجتہد ہے بات علی الگ ہے کہ امریکہ نے صدام کی جیل کا مجتہد ہے، صدام کی جیل میں وہ کرتا تھا 2003 سے پہلے، उसके बाद 2003 में सद्दाम ख़त्म हो, जेल से बाहर आया, अमेरिका ने हाथ रख दिया, सलाहियतें बहुत थी। महमूद अल हसन सुरखी हाथ रख दिया सुरखी के ऊपर, उसको कहा कि तुम अब हौसले के तालिबे इल्म बन जाओ, थोड़ा अरसे नजफ में पढ़ाया, उसके बाद कहा तुम ईरान चले जाओ, ईरान पढ़वाया, फिर कहा कि अब तुम पाकिस्तान चले जाओ ताकि लोग तुम्हें, यानी अगर तुम सामने रहोगे नज़रों के लोगों को पता चल जाएगा यार तुम कितने पढ़े लिखे हो, कहाँ पढ़ते थे, किससे पढ़ते थे। कहा गायब हो जाओ, पाकिस्तान भेज दिया। कई साल पाकिस्तान में मुश्तहिद की हैसियत से रहे सुरखी साहब। यहाँ पर उन्होंने जादू टोना सीखा बाकायदा, जो आपको बताया कि हमारी जो सबसे बड़ी देन है वो यही है ना, यानी दुनिया पता नहीं क्या क्या चीज़ें एक्सपोर्ट करती है और हम जो एक्सपोर्ट कर रहे हैं वो जादू टोना है, हम एक्सपोर्ट करते हैं। खूब जादू टोना सिखवाया उनको और उसके बाद वापस पहुँच गए, और उसके बाद उनकी इमाम ज़माना से मुलाकात हो गई, सुरखी साहब की इमाम ज़माना से मुलाकात हो गई, और इमाम ज़माना ने उनको बहुत बड़ा काम दे दिया और कहा कि अब जो है ना वो तुम जाओ और जाके माशरे के अंदर ये दो शख्सियात को कत्ल करो ताकि फिर इमाम ज़माना का ज़ोर नज़दीक आ जाए। पूछा कौन सी दो शख्सियात? कहा कि एक मुक्तदा सदर है कि जिनकी गर्दन तुमने उड़ानी है, और एक नूरी मालिकी है जिनकी गर्दन तुमने उड़ानी है। दो काम दिए गए, भाई साहब आ गए करबला के करीब, चंद गांव इलाके के लोगों को बेवकूफ़ बनाया। बेवकूफ़ बनाना कोई मुश्किल काम नहीं है, आपको अंदाज़ा है, ये तो आप इंशाल्लाह उम्मीद है कि इस मरहले से हम रोज़ाना गुजरते हैं ना, इसमें कोई मसला नहीं है। ज़ाकिर आए वो ले जाए अपने साथ, आलिम दीन आए तो वो अपने साथ ले जाए, मातमी आए वो अपने साथ ले जाए, बेचारा वो बाहर लोग हीरोइन बेच रहे हैं हम उनकी भी हिमायत करेंगे, वो क्योंकि अली की बूटी पी के मातम करता है हम उसकी हिमायत कर देंगे, क्योंकि वो चर्स पी रहा तो क्या हुआ है तो अली की बूटी, यानी हमारी तो हालत ही बड़ी अजीब है। तो जो हमारी इतनी हालत हो, बहरहाल हमसे बदतर या कुछ बेहतर तो ना कहिए, यानी तकरीब बराबर इराक भी ऐसे ही है, आप लोगों ने देख ही लिया ना, बड़े खुश होते हैं जब इराक में जाते हैं ना, बड़े खुश होते हैं, हर जगह गंदगी होती है, हम कहते हैं बिल्कुल पाकिस्तान लग रहा है, लफ्ज़ इस्तेमाल करते हैं हम बाकायदा, जब गलियों की गंदगियाँ देखते हैं नजफ़ की, करबला की, कासमैन की, कहते हैं भाई पाकिस्तान लग रहा है, ये तो गंदा है पाकिस्तान। बहरहाल इसी तरह के वो लोग भी प्रोपेगेंडे का शिकार हो गए, एक इस तरह के मुश्तहिद के चक्कर में आ गए, और अपने लीडर को कि जो मुक्तदा भारल भाई, उसके वालिद का एक रोल है, किरदार है, काम था, वो बरमला कह रहा है कि मैं उसको कत्ल करूँगा, मुझे इमाम ज़माना ने काम दिया है, और लोग उसके पीछे भी चलने वाले। ये जो करबला के अंदर फसाद हुआ है, ये करबला ही नहीं थे, पकड़ लिए गए सारे, नजफ़ के अंदर जो फसाद हुआ है वो नजफ़ ही नहीं थे, पकड़ लिए सारे, जो बसरा के अंदर फसाद हुआ है बसर ही नहीं थे, थे इराकी लेकिन मुख्तलिफ जगहों से लाए गए, और लाने के बाद इनको क्या मालूम है, यानी इस कदर अहमक लोग लाए गए। बहरहाल मैं आपको बता रहा हूँ कौम की लाशऊरी और बेशऊरी जो है वो कहाँ पहुँचाती है मिल्लतों को, कि उनकी हालत ये है कि कौमों को लड़ते लड़ते, फ़िरके और कबाइल और तंजीमें लड़ते लड़ते एकदम मुल्क लड़ने लगे, यानी यहाँ तक पहुँचा देते हैं बात को कि मुल्क आपस में लड़ पड़े। क्या कर रहे हैं? इंटरव्यू जो मैंने खुद देखा है, कोई तीसरा आदमी रावी नहीं है, कोई दूसरा आदमी रावी नहीं है, जो खुद मैंने देखा टेलीविजन यानी इसी व्हाट्सएप के ऊपर जो आए हुए, कि एक इराकी कह रहा है ये जो परचम ईरानी लगा हुआ है ना, इसको हम नीचे, हमारा मुल्क है परचम ईरानी क्यों लगा हुआ है, इसको नीचे गिराना है। इराकी कह रहा है ये जो परचम ईरानी लगा हुआ है इसको नीचे गिराना है, हमारा मुल्क है इसमें परचम ईरानी क्यों लगा हुआ है। अब जब देखा तो पता चलो पाकिस्तान अमरीकी ईरानी सिफारत है, यानी सिफारत में कहिए उसको आप कौंसलेट कहिए, यानी ईरानी कौंसलेट के अंदर जो ईरान का कौंसलेट है उसके अंदर कि जो एक परचम ईरान का ही लगा होगा वहाँ पर किसका लगा होगा, जो हमारा यानी जिसकी कौंसलेट उसी का परचम लगा होता है, वो कह रहा है ये जो परचम है ना, ये मुल्क हमारा है परचम के ऊपर है, इसको गिराना है। अब ये इराकी ने कहा, फिर दूसरे इराकी ने कहा, फिर तीसरे इराकी ने कहा, फिर चौथे इराकी ने कहा, हम तो ताज्जुब कर गए, और ये इंटरव्यूज ओपन चल रहे थे। तो इस तरह के लोगों को लेकर आए हुए थे भाई फसाद करवाने के लिए कि जो बिल्कुल ऊपर से फारे गए। ये था इराक। मुश्तहिदीन और मराजईन ने बड़ी मुश्किल से कहा कि यार अरबईन के दो हफ्ते कम से कम मुल्क में अमनियत, लीडरशिप को बुला के, वो लीडरशिप के जिनके जो वाकई अवाम भी आई है, नहीं कह रहा अवाम नहीं आई है, लेकिन अवाम को अंदाजा नहीं था कि कैसे उसके ऊपर मुसल्लत हो गए फसादी भी आ गए, जलाओ गिराओ अपने मुल्क के अंदर, अपने मुल्क के अंदर। ईरान के अंदर क्या हुआ, सारे बैंकों को आग लगा दी, एक इलाका है फोरमैन या अभी कोई नाम नरीमन इस तरह का इलाका है, नरीमन इस तरह का बिल्कुल कोई तेहरान के करीब एक इलाका है, कि वहाँ के सारे बैंकों को आग लगा दी गई है, वहाँ के लोग बैंकों का काम करवाने के लिए अपने बराबर और पड़ोसी शहरों में जा के बैंक का काम करवा रहे हैं। यानी ये तो आवाम नहीं है ना, कि जो अपने ही मुल्क के अंदर अपनी ही सर्विसेज देने वाले इदारों को आग लगा दे और तबाह कर दो, बर्बाद कर दे। हो लेबनान चले जाइए, लेबनान का मसला तो हुआ, खुदा का शुक्र था। इराक़ के अंदर ये फसाद आज मेरा ख्याल है कि अयाम के एतबार से अगर आप देखें तो दिन के अतबार से तो वो ज़्यादा ही हो गया, यानी डेढ़ महीना पौने दो महीने या दो महीने करीब पहुँच गया, और शायद अभी भी रुका नहीं है, क्योंकि दीवानिया नामी इलाके के अंदर अभी भी बहुत ख़तरनाक किस्म का फसाद है, टकराव है आर्मी के अंदर वहाँ की आवाम के अंदर, अभी दीवानिया के नाम पर अभी भी हो रहा है। और ये जो जसरुल अहरार कहलाता है, जिसके बाद फिर एक हसास इलाका शुरू होता है जहाँ पर सारी सिफारतें हैं, उस जगह पर उस जोन में रेड जोन कहते हैं, उसमें घुसने के लिए आज कल भी रास्ते को कोशिश होती रही है कि उस पुल के ज़रिए से क्रॉस कर जाएँ, यानी वो इराक का फसाद भी ख़त्म नहीं हुआ है। उसके बाद लबनान का फसाद होता है, लेकिन लबनान के अंदर हुआ यह कि ठीक है दुश्मन ने वैसे ही नफूस किया था जैसे इराक की आवाम में किया था, लेकिन यहाँ पर क्योंकि सैयद हसन नसरुल्लाह ने बड़े शानदार अंदाज में इसको कवर कर लिया, यानी क़यादत खुद संभाल ली उन्होंने, इस मुजाहरे की क़यादत को खुद संभाल लिया और खुद डायरेक्शन दिया आवाम को कि हम बताते हैं भाई मसाइल और फसाद हैं कहाँ कहाँ, अगर सही करना है किस किस चीज़ को सही करना है, क्योंकि इन्होंने खुद संभाल लिया क़यादत, तो वो एक दो हफ्ते ज़्यादा नहीं चल पाया। बात जब ईरान पहुँची, ईरान के अंदर फसाद बहुत पहले होने थे लेकिन कोई सिरा नहीं मिल रहा था, पता है ना आपको, नहीं फसाद के लिए कोई ना चिंगारी चाहिए थी ना, चिंगारी नहीं मिल रही थी, तो जैसे ही गवर्नमेंट ने, बहरहाल गवर्नमेंट की यहाँ गलती थी जिसका एतराफ़ बड़े लोगों ने किया, इसलिए मैं भी आराम से बोल रहा हूँ उस मौजू पर कि जो गलती हुई है वो ये हुई है कि आपका बनाया हुआ कानून अच्छा है, आपने जब कहा कि हम तीन गुना या दो गुना या तीन गुना ज़्यादा कर रहे हैं पेट्रोल, तो साथ साथ आपने ये भी बताया उस कानून में लिखा हुआ था कि जो उसका फ़ायदा होगा, जो आमदनी इजाफी आएगी, वो हुकूमत के अकाउंट में नहीं जानी थी, वो जानी थी जो उन्होंने ख़ुद तबके बना रखे हैं कि कौन से तबकात जो हैं वो बहुत महरूम हैं, ये सारी की सारी आमदनी तबकात महरूम के पास जानी थी जो डिक्लेयर्ड है ईरान के कवानीन में। और आपने ये नहीं बताया कि इस ऑयल के बढ़ने से मुल्क के अंदर किसी भी चीज़ की कीमत नहीं बढ़ेगी, कोई प्रोडक्ट उसकी कीमत नहीं बढ़ेगी, ये आपने कानून बनाया हुआ था, उसी के अंदर लिखा हुआ था। तो जो एतराज़ है वो ये था कि आपको बनाते वक्त कानून, पूरा कानून बताना चाहिए था, इम्प्लीमेंट आपको पूरे कानून के साथ पहले, उससे पहले लोगों को आगाह करना चाहिए था, उस आगाही से पहले ही जो है वो पेट्रोल की बात हो गई और उसके ऊपर मुजाहरे शुरू हो गए और वो जो लोग तैयार बैठे थे वो दाखिल हो गए, और वो दाखिल हो गए, अब वो अल्हम्दुलिल्लाह आहिस्ता आहिस्ता अगर पकड़े जाने लगे, अब पकड़े जाने लगे तो फिर पता चला कि सभी उन दो तीन ग्रोहों से रबते में, वही जो कि बचा कुचा शाह का शाह, उसका बेटा भी जिंदा है, रुब रज़ा के नाम से पहलवी, रुब रज़ा पहलवी जो चाहता ही है कि ईरान की हुकूमत वापस ले, बादशाही निज़ाम कायम हो, वो शामिल था, यानी उसकी टीमें आई हुई थी, वो मसूद रजावी जो मुजाहिदीन खल्क कहलाते हैं कि जो भागे हुए सारे मुनाफिकीन खल्क हैं असल में, वो लोग जो ईरान से भागे हुए हैं ज़िद्द इनकलाब जिनको आप कहा करते हैं, वो शामिल थे। और तीसरे नंबर पे कुछ खुफिया हाथ के जो इन्हीं सियासी पार्टियों में जो अभी नफूस कर लिया है हमारे एजेंटों ने, जो दुनिया के एजेंट आए थे जो दाखिल हो गए हमारे लोगों में, यानी हमारे ऑर्गेनाइजेशन और इनकलाबी तंजीमों में, वो लोग थे। तीसरे नंबर, चौथे नंबर पर बहुत वादे था कि सऊदीया और अमरीका और इसराइल का पैसा था और ये सब कुछ हुआ। बहरहाल हालात तो हमने बयान कर दिए कि आपको दुनिया के हालात में तशय्यो, यानी दाइश से बड़ी साजिश, क्यों किस एतबार से दाइश से बड़ी साजिश, किस एतबार से कि अभी नफूस जो है ना वो आवाम में किया है, और ये सबसे ख़तरनाक होता है, जब आम आवाम में आ जाए ना फिर आपको समझ में नहीं आता कि ये बेचारा अगर इस तरह की बात कर रहा है, क्योंकि जब आपके किसी अपने ही बंदे से टकराव हो जाए ना आपका, तो आपको समझ में नहीं आता कि ये जो बात कर रहा है इसकी बुनियाद क्या है, आया वाकई इसकी समझ में बात नहीं आई भी, बेचारा शऊर नहीं है, इल्म नहीं है, इदराक नहीं है, यानी सही जगह पहुंच नहीं पाया है, इस वजह से कर रहा है, या कहीं बिका हुआ है और फसाद फैला रहा है, क्योंकि अपना आदमी जब सामने आता है ना तो भाई फिर हाथ पांव फूल जाते हैं। ये सबसे ख़तरनाक साजिश है कि जो इस वक्त इस ज़माने में शुरू हो गई है, बहुत खामोशी से इसने कदम आपके यहाँ भी जमाए हुए हैं, ऐसा नहीं है कि आपके नहीं है, बहुत खामोशी से कदम जमा चुकी है आपके हमारे यहाँ, लेकिन क्योंकि बाहर इतना बड़ा कोई काम नहीं हो रहा कि जो इतनी बड़ी सतह पर अब साजिश एकदम शुरू हो जाएगा, इतना बड़ा काम नहीं हो रहा, अगर काम शुरू होगा तो फिर आपको महसूस हो जाएगा कि फिर फसाद और साजिश किस सतह की होती है। लेकिन बाहर अब आ जाएँ, साजिशें बयान हो गई, अब आ जाएँ रवैशे क्या होने चाहिए। देखिए किन किन चीज़ों को ये हिट कर रहे होते हैं, शऊर के साथ सोचने की कोशिश करें किन किन चीज़ों को हिट कर रहे होते हैं। पहली अहम बात जो है ना वो ये है कि हमारी लाइल्मी को, हमारी लाइल्मी है, बहुत आसान बात है, यानी हम किसी सही जगह से जुड़े हुए लोग नहीं हैं। ये जो विलायत का मौजू था ना, ये बस इसीलिए नहीं था कि जो आज तक नारे लगाया गया कि विलायत नहीं है तो रोज़ा नहीं है, विलायत नहीं है तो दीन नहीं है, विलायत नहीं है तो कुछ भी नहीं है। भाई इसका मतलब ये था कि आपका राबता सिर्फ ख़ास मौक़ों पर नहीं, हर वक्त विलायत से जुड़ा रहना चाहिए, हर वक्त। अब ये बड़ी अहम बात, हर वक्त विलायत से कैसे जुड़ा रहेगा भाई, आपके लिए भी सवाल है, हमारे लिए भी सवाल है, ये कैसे होता है हर वक्त मिला ऐसे जुड़े रहे, हमारा वली तो पर्दा गैबत में, मौलाए कायनात तो नहीं है जब हम जाएँ जाके मसाइल पूछ लें, इमाम हसन अलैहिस्सलाम का दौर तो नहीं है, ना हुसैन का दौर तो नहीं है, ये तो वो वाला दौर है जिसमें हमारा अपने इमाम से रब्ता नहीं है, पर्दे गैबत में। और ये बात तो वाज़ह है ना, गैबत का मफहूम ही है। अब ये ना हो कि कुछ लोग आपसे कहेंगे नहीं हो सकता है, आया कि डायरेक्ट रब्ता करवा देते हैं, आइए आपको मिलवा देते हैं, भाई मफहूम गैबत ही ख़त्म हो जाएगा अगर इतना ही आसान हो गया हर आदमी जो है वो अपने वली से मिल रहा है, हर आदमी अपने इमाम से मिल रहा है। मफहूम गैबत पर क्या है, मफहूम गैबत क्या है, मफहूम गैबत क्या है, अगर नहीं गैबत का मफहूम है बाकी है। हाँ, हम इस तरह से इस बात को करते हैं कि जिस ज़माने में जो अगर किसी ज़माने में दावा किया जाए कि हम अपने इमाम से रबते में हैं तो ये झूठा है, ये गलत है। हाँ, लेकिन हम ये नहीं कह सकते कि कोई भी रबते में नहीं है, ये भी गलत है, ये भी गलत है कि कोई भी रबते में। देखें, ये तो बड़ी वाज़े सी बात है, तारीख़ ने बताया है कि चार वकीलों को इमाम ने अपने जाने के बाद जब पर्दे गैबत में पहली मरतबा जा रहे थे, जिसको आप कहते हैं गैबत सुगरा, क्या कहते हैं गैबत सुगरा, जब पहली मरतबा गैबत सुगरा में जा रहे हैं तो उस वक्त अपने चार नायबीन, चार नायब नवाब अरबा कहलाते हैं, चार नायबीन को मुअय्यन करके गए और राबता रखा। ये तो हो ही नहीं सकता कि चार नायबीन बना दिए गए, कोई राबता नहीं, सवाल ही पैदा नहीं होता। राबता रखा और जब चौथा नायब इंतकाल हो रहा था तो जाहिर हुए और फिर गैबत कुबरा, उस वक्त चार नायबीन को बना के गए, बाद में एक सिस्टम दे के गए। अब ये तो तस्वुर में भी ना लाइएगा कि जब गैबत सुगरा में जा रहे हैं तो अपने नवाब मुअय्यन किए हैं और जब गैबत कुबरा में जा रहे हैं तो कोई सिस्टम दे के नहीं गए हैं। अल्लाह अकबर, ये बात तो अक्ल में आने वाली नहीं है ना, रिवायात और अहदीस और कुरान और तारीख तो बाद में, आपकी अक्ल एक्सेप्ट नहीं करती है। हो, वो सिस्टम दे के गए, हमने कहा कि हर आदमी दावा करे या बहुत सारे लोग दावा करें इमाम से रबते में, ये ठीक नहीं है। लेकिन हम कह रहे हैं कि ऐसा हो कि कोई भी शख्स रबते में ना हो, ये भी ठीक नहीं है। कुछ लोग हैं जिनमें ज़र्फियत होती है, जो प्रोपेगेंडे, जो चीखते चिल्लाते नहीं इमाम से मुलाकात हो गई, आओ इमाम से मुलाकात करवाए, नहीं बाबा, ज़र्फियत वाले लोग, ज़र्फियत वाले लोग, उनसे मुलाकातें होती हैं, होती हैं। यानी अभी जो कुछ जिस तरह तशय्यो आगे बढ़ रही है, जिस तरह तशय्यो कामयाबी हासिल कर रही है, पूरे मशरिक़ वुस्ता से आपने अमरीका को फारिग कर दिया है, मशरिक़ वुस्ता से। मैं नहीं कह रहा, आज ही के बयान में, आज ही के बयान में मैक्रोन ने भी यह बात कही है, आज ही ये मैक्रोन, इसने ये बात कही है कि अपने आप को फारिग समझे अमरीका मशरिक़ वुस्ता से। वो छोटी बात नहीं है, मशरिक़ वुस्ता की बात कर रहा हूँ मैं, एक दो तीन चार मुल्कों की बात नहीं कर रहा हूँ, पूरे मशरिक़ वुस्ता से फारिग करने की बात हो गई है अमरीका की, क्यों इलाकों से फारिग। ये इतनी बड़ी कामयाबी, इसराइल अपनी हिफाजत उसके लिए मसला बन गया। पहले वो दुनिया को यानी तंग करता था, दुनिया को जीना हराम कर रखा था उसने, दुनिया में किसी जगह पर उसके हाथ से कोई मुसलमान महफूज नहीं था जो उसके मुकाबले में आए, मुखालफत में आए। आज उसको अपनी हिफाजत का मसला बना हुआ है। ये तरक्की और कामयाबी को 40 साल के अंदर मिली है, 40 साल में आप यहाँ तक पहुँचे हैं। तो जब आपने इतनी बड़ी बड़ी कामयाबी हासिल की है ना भाई, इतने बड़े बड़े अहदाफ आपने हासिल किए जिनका समझना भी आसान था, अब अगर इसको नुकसान पहुँचेगा तो हमने कहा पहली चीज़ हमारी वो कम इल्मी है, ला इल्मी है, या हमारा सही जगह से मरबूत ना होना है, सही जगह पर राबता ना होना है। अब इन्हें दो तीन तरीके से ख़त्म कर सकते हैं, दो तीन तरीके ख़त्म कर सकते हैं। रविशों की बात हो रही है ना, मैं रविशों पर आ रहा हूँ, दो तीन तरीके से ख़त्म कर सकते हैं भाई। एक ये है कि क्यों आपसे लोग फ़ायदा उठा जाते हैं, हमारी ला इल्मी कहें, कम इल्मी कहें, बेशौरी कहें, ला शौरी कहें, आप इसे जो भी नाम दें, इससे इस्तेफादा क्यों उठा जाता है कोई? उसी लफ्ज़ों में हमें क्यों लगता है कि जो बात बयान कर रहा है ये भी सही अकीदा लग रहा है, जो बात ये बयान कर रहे हैं ये भी सही अकीदा लग रहा है, जो बात ये कह रहे हैं ये भी सही अकीदा लग रहा है, और फिर हमारी समझ में आती नहीं है बात, और फिर आखिर में थोड़ा बहुत हम कहीं ना कहीं किसी वजह से किसी तरफ हो जाते हैं। यानी ये सोच के भी कि ये अकीदा सही लग रहा है, और ये भी होता है कोई और खुदा न खास्ता कोई और मफादात भी आ जाएँ तो हम किसी एक तरफ हो जाते हैं। मैं आपसे कहता हूँ कि ये कब तक होता रहेगा? यानी जबकि आपको वाज़े तौर पे कहा गया कि देखो गुमराह, इसको कहते हैं लफ्ज़ गुमराह, यानी मैं गुमराह हो जाता हूँ, मुझे सही खबर का पता नहीं चल रहा होता। ये बात रसूलुल्लाह को पता थी, ये बात रसूलुल्लाह को पता थी कि भाई मेरी मिल्लत ने मेरे बाद गुमराह हो जाना है। मेरे ज़माने में ही हो रही थी मिल्लत गुमराह, रसूलुल्लाह के ख़िलाफ़ साजिशें उनके मरने के बाद या उनके इस दुनिया से जाने के बाद नहीं हुई हैं, उनके यहाँ से जाने के बाद नहीं हुई हैं। गलत है ये कॉन्सेप्ट, रसूलुल्लाह के आखिरी उम्र के अंदर वो साजिशें शुरू हो चुकी थी, اور کسی کو سال سال بھی ہو چکا تھا، دو دو سال بھی ہو چکے تھے، نہیں معلوم بچوں کو تو سنیں، حذیفہ ایک بہت بڑی شخصیت ہے جن کو جاننے اور پہچاننے کی ضرورت ہے، مولا کائنات کا خفیہ سپاہی ہے، رسول اللہ کا خفیہ سپاہی ہے حذیفہ۔ حذیفہ وہ شخص ہے کہ جس کو پتہ چل گیا تھا موتا یا تبوک سے واپسی میں، جس پہاڑ کے دہانے سے ان کو گزرنا تھا، کہ ایک پہاڑ کے اوپر سے پتھر گرایا جائے گا، رسول اللہ شہید ہو جائیں گے۔ اب رسول اللہ کے پاس وہی آئی اور کہا کہ اس طرح کی سازش آپ کے لیے ہوئی ہے، تاریخی واقعہ ہے بھائی، لکھا ہوا کتابوں میں، اپنی طرف سے نہیں پڑھ رہا میں۔ تو کہا کہ اب یہ پتھر آپ کو گرنے والا ہے اور آپ شہید ہو جائیں گے، آپ نے جانا بھی نہیں ہے اس طرف، اور ان لوگوں کو بھی دیکھیں کون ہے۔ رسول اللہ نے اپنے چند صحابیوں کو بھیجا، دیکھ کر آؤ بھائی کون ہے جو اوپر سے پتھر کو دھکا دینے والا ہے۔ حذیفہ چلے گئے، حذیفہ نے ان لوگوں کو دیکھ لیا، ان سب کو دیکھ لیا، دشمن نہیں تھا، اپنے لوگ تھے کہ جو اپنے ساتھ جنگ لڑنے کے لیے آئے ہوئے تھے مدینے سے نکل کے، اپنے ہی لوگ تھے۔ رسول اللہ کے اس صحابی حذیفہ نے سب کو پہچان لیا کہ کون کون ہے جو یہاں پتہ گرانا چاہتا ہے، سب کو پہچان لیا۔ اور اس کے بعد رسول اللہ کو آگے بتا بھی دیا، اچھا رسول اللہ کو پتہ تھا، پہلے سے پتہ چل گیا تھا، وہی پوری یہی تھی کہ سب کے نام بھی پتہ تھے، رسول اللہ مجھے پتہ ہے، تو کہا بھی کھول دے، ابھی کھول دے اس موضوع کو، تاکہ مدینے کے لوگ جو ہے نا حملہ کریں ان لوگوں کے اوپر، ان کو ختم کریں۔ ہم نے کہا نہیں بھائی صبر۔ حذیفہ غدیر کا ہوا واقعہ، غدیر والا حذیفہ نے وہیں پر ہی جملہ گایا غدیر کے میدان میں، پھر رسول اللہ سے گایا کہ دیکھیں بہترین موقع ہے، آپ نے سارے مسلمانوں کو جمع کیا ہوا ہے، امام علی کی ولایت کا اعلان کر ہی دیا ہے، اب تو کھول دیں، اب تو ہی بات بتا دیں۔ کہا بھی صبر کرو، پھر رسول اللہ نے حذیفہ کو روک دیا۔ پھر جب آخری وقت ہے بیماری کا اور اب بہت خطرہ ہے کہ وہ سازش کامیاب ہونے والی ہے، پھر کہا یا اللہ اب تو کھول دیں، اب تو وقت ہے وہ کھول دیں۔ نہیں ابھی بھی وقت نہیں ہے۔ عجیب بات ہے، ویسے ہی ایک عجیب بات ہے، لیکن میں اس پہ الگ سے کبھی تجزیہ کروں گا کہ یہ والی سیرت کیا ہے بھائی، یہ کون سی سیرت ہے، اس طرح سے کیا چاہتے ہیں آپ، رسول اللہ چاہتے کیا تھے۔ ہو یہ بات کیوں بیان کی میں نے، حذیفہ والی بات کیوں بیان کی، کوئی بتائے گا مجھے؟ درود پڑھیں محمد والے محمد پہ۔ کون سی بات بیان کر رہا تھا کہ مقدمے میں نے یہ بات بیان کی؟ اگر آپ کو یاد آ جائے تو اس کا مطلب آپ جاگ رہے ہیں، میں سو رہا ہوں۔ ایک، لیکن اس سے بڑا موضوع تھا، میں نے مقدمہ یہ بنایا بیان کر رہا تھا کہ رسول اللہ کو علم تھا کہ یہ گمراہی اس امت میں آئے گی، اب میں نے آپ سے کہا کہ یہ گمراہی امت کے اندر رسول اللہ کی زندگی میں ہی آ گئی تھی، اور اس پر میں نے آپ کو واقعہ سنایا، یاد آ گیا؟ اب جو اہم بات، انہوں نے کہا کہ دیکھو مجھے معلوم ہے تم لوگ گمراہ ہو گئے، اگر چاہتے ہو گمراہ نہ ہونا تو ان دو چیزوں کے ساتھ تمسک اختیار کرو۔ یاد آ رہی ہے بات کوئی؟ کہیں یاد آ رہی ہے کوئی بات شیعوں کے پاس ہے اس طرح کی جو رسول اللہ کی دی ہوئی ہے، جس کو آپ کہتے ہیں حدیث ثقلین؟ ثقل ایک بھاری چیز کو کہا جاتا ہے، یہ الگ بات ہے کہ یہ وہ بھاری شہ ہے کہ جس کا مقابلہ کسی اور بھاری چیز سے نہیں ہو سکتا، یہ دونوں ہی بھاری ہیں، بس ان دونوں کا اگر کوئی ہے ایک دوسرے کا ہم پلہ تو وہ یہ دو ہی چیزیں، اور کوئی تیسری چیز کیا تھا؟ قرآن اور اہل بیت۔ کسی نے کہا قرآن اور اہل سنت، قرآن اور سنت، چل کوئی مسئلہ نہیں، سنت بھی پکڑ لو، کوئی مسئلہ، معمولی بات تو نہیں ہے، قرآن اور اہل بیت۔ ہمارا مسئلہ یہ ہے کہ بابا سچ سچ بتائیں، صبح سے لے کر اور شام تک، اس پورے 24 گھنٹے میں نہیں، ٹائم تھوڑا زیادہ کر لیتے ہیں، پورے ہفتے میں سچ سچ بتائیں کتنا رابطہ ہے قرآن سے اور اہل بیت سے؟ جتنا اس سے رابطہ ہے اتنا ہے؟ اللہ اکبر، سوال ہی پیدا نہیں۔ جتنا ٹی وی سے رابطہ ہے اتنا ہے؟ جتنا دوستوں سے رابطہ ہے اتنا ہے؟ جتنا رشتے داروں سے رابطہ ہے اتنا ہے؟ تعجب ہوگا آپ کو کہ ہمارا قرآن اور اہل بیت سے رابطہ، ثواب کی حد تک تو ہے، جمعرات آ گئی، بزرگان ہمارے قبر کے اندر انتظار، ہماری فاتحہ، جاؤ 5 روپے کی برفی، پتہ نہیں آپ 5 روپے کی برفی ملتی ہے نہیں ملتی، 10 روپے کی برفی، 100 روپے کی برفی لے کر آؤ، اس کے اوپر آپ نے دی فاتحہ، فاتحہ میں آپ نے قرآن پڑھ لیا اور ایک نظر دی جس کو آپ نے اہل بیت سے منسوخ کر دیا، زیارت معصومین یا نظر آئمہ اور امام، اور اس کے بعد آپ نے، دیکھیں یہ رابطہ ہے، یہ رابطہ ہمیں گمراہی سے نہیں بچا سکتا بھائی، نہیں بچا سکتا۔ آپ لوگ کوئی بھی بہت معذرت کے ساتھ کسی وقت بھی کسی بھی نظریے کو چیلنج کرنے کے قابل نہیں ہو، نہیں ہو، نظریات کو چیلنج نہیں کر سکتے آپ. اس کی وجہ یہ ہے کہ آپ عموماً سنی سنائی بات کو اگر کبھی رد کر بھی رہے ہوتے تو اس کے مقابلے میں ایک اور سنی سنائی بات لا رہے ہوتے ہیں، اور جب آپ ان دو کو رد کر رہے ہوتے ہیں تو ایک اور سنی سنائی بات لا رہے ہوتے ہیں، اور جب آپ سے خود کہا جاتا ہے کہ بھائی کہاں لکھا ہے تو آپ کہتے ہیں بڑی بڑی کتابوں میں. یہ ہے ہمارا آخری جواب اگر ہم یہ نہ کہیں کہ ہم نے سنا ہے اور سنا ہے سنا ہے. اور بڑے بڑے اللہ کے بندوں، ان تمام بڑی کتابوں میں سب سے بڑی کتاب قرآن. اپنی زندگی میں ایک بار صحیح اس قرآن کا شروع سے لے آخر تک اردو ترجمہ، آسان اردو ترجمہ، مشکل مشکل نہیں، آسان اردو ترجمہ، جس میں ابھی بہت زیادہ معروف شیخ محسن نجفی صاحب کا اور علامہ ذیشان حیدر جوادی صاحب کا، یہ دو ذرا معروف اور آسان ترجمے ہیں ابھی تک. ایک بار ضرور اوپر سے لے کے نیچے تک عربی میں اللہ ثواب دے گا، اردو میں اللہ ہدایت دے گا. عربی میں اللہ ثواب دے گا، ٹھیک ہے، ثواب کی ضرورت بھی ہے ہم لوگوں کو، بڑا لمبا طولانی راستہ طے کرنا ہے آخرت، ثواب کی ضرورت ہے. لیکن بھائی عربی میں ثواب دے گا، اردو میں نجات دے گا، اردو میں ہدایت دے گا. اور انشاءاللہ اگر یہ ساتھ ساتھ رہے اور پھر اہل بیت علیہ السلام بھی روزانہ کی بنیاد پر ایک دو ہی قول کیوں نہ ہو، نہج البلاغہ گھر کے اندر آپ نہیں کھولیں گے نا بھائی تو اگلی نسل نے تو نہیں کھولنا، نہیں کھولنا. دیکھیں اگلی نسل نے وہ نہیں کرنا کہ جو آپ نے کہنا ہے، اگلی نسل نے وہ کرنا ہے جو آپ نے کرنا ہے. یار اس بات قانون ہے بھائی، اس کو دماغ میں بٹھائیں. کسی نے اچھی بات ہے، کسی نے کہا کہ یہ آپ کی بچی کتاب پڑھ رہی ہے، کسی خاتون سے کہا کہ آپ کی بچی کتاب پڑھ رہی ہے، کیوں تعجب ہوا نا اس کو، بچے کتاب کہاں پڑھ رہے ہیں، بچے تو موبائل کارٹون ٹی وی اس طرح کی چیزوں پر ہیں، گیمز. کہا بچی کتاب پڑھ رہی، خاتون نے کہا میں کیا کروں کمبخت ہر چیز میری نقل کرتی ہے. کہا تو انہوں نے کمبخت، لیکن دیکھیں بات کتنی کمال کی ہے کہ اصل ماں اور باپ دوسرے لفظوں میں جو کچھ ہوتا دیکھیں گے نا کرنا انہوں نے، آپ اس سے جھوٹ بلوائیں اور بعد میں کہیں بیٹا تم سچے ہو جاؤ. آپ کی پڑھائی کچھ بھی نہ ہو بچہ پڑھا لکھا ہو، آپ کا اخلاق کچھ بھی نہ ہو بچہ صاحب اخلاق ہو، آپ کا رویہ خدا نخواستہ خدا نخواستہ گھر میں صحیح نہ ہو اپنی بیوی سے، اپنی ماں سے، اپنے باپ سے، آپ کہیں بیٹا میرا احترام کرے. کیا کہہ رہے ہیں بھائی، کس نے آپ سے کہا یہ ہونے والا ہے؟ نہیں ہونے والا یہ روش، میں روش پر ہوں بھائی، موضوع ہٹا نہیں ہوں ابھی. قرآن کو کھولنا ہوگا، لہج و بلاغہ کو کھولنا ہوگا، آسمانی کتابوں کو کھولنا ہوگا، چاہے تھوڑا سا ہی کھولنا ہوگا. نہیں کہہ رہا اتنا کھولیں جتنا جس کو اتنا کھولتے ہیں تو مشکل ہو جائے گا نا، پھر تو بہت ہی مشکل زندگی ہو جائے گی. بھائی کیا کہہ رہے ہیں آپ، کہاں موبائل کہاں قرآن، کہاں موبائل کہاں لہج و بلاغہ. نہیں کہہ رہا بھائی میں، یہ میں کہہ رہا ہوں تھوڑا سا، تھوڑا سا قرآن، تھوڑے سے لہج و بلاغہ، تھوڑے سے روایت اہل معصومین کی کتابیں اردو ترجمہ ہو کے آ گئی ہیں. انشاءاللہ دسیوں نہیں سینکڑوں کتابیں آپ کو معصومین کی اردو زبان میں ان کی اپنی احادیث روایات آپ کو ترجمہ مل جائیں گی. ہو یہ پہلا کام ہے، روش ہے. دوسرا آپ کو ولایت سے منسوب اور مرتبط اپنے رابطے کو مضبوط کرنا ہوگا. دوسرا طریقہ قرآن کے بعد آپ کو روایت اہل بیت علیہ السلام، یعنی دوسرے لفظوں میں ولایت سے منسلک رہنے کے لیے کہا گیا ہے. اپنے زمانے میں راستوں کو تلاش کریں کہ کیسے بھائی، کس طرح سے مجھ سے پوچھیں گے تو میں تو آپ سے یہی کہوں گا، ولایت سے مربوط رہنے کا طریقہ بہترین یہ ہے کہ آپ کو یہ بات پتہ ہو، گمراہ نہ ہونا ہے نا، گمراہ نہ ہو اس معاشرے میں، دنیا میں گمراہ نہ ہو، کہ آپ رہبر معظم اور سید حسن نصر اللہ، دو شخصیات ایسی ہیں، بار بار کہہ رہا ہوں، پہلے بھی کہتا رہا ہوں ابھی پھر کہہ رہا ہوں آپ سے، دو شخصیات ایسی ہیں کہ ان کی کسی بات کو ضائع مت ہونے دیں. آقا یہ تو لبنان کے لیے بات کرتے ہوں گے، وہ ایران کے لیے بات کرتے، ایسی کوئی بات نہیں ہے. اب ایسی کوئی بات نہیں ہے، اب لبنان چھوٹا سا لبنان نہیں رہا، ایران ایران نہیں رہا. اب جو ایران میں ہو وہ یہاں پر ہوتا ہے، جو یہاں پر ہو وہ ایران میں ہوتا ہے، جو ایران میں ہو رہا ہے وہ لبنان میں ہوتا ہے، لبنان میں. یعنی اثرات مرتب ہوتے ہیں، تشیع پوری انوالو ہوتی ہے. ٹھیک ہے واقعہ عراق میں تھا، لیکن آیا آپ کا ربعین متاثر ہوا یا نہیں ہوا؟ ہوگا نا، کیوں نہیں سمجھ رہے اس بات کو؟ خدا نخواستہ، خدا نخواستہ دشمن کامیاب ہو جاتا جناب زینب صلی اللہ علیہ وسلم کے حرم کو کچھ ہو جاتا پاکستانی شیعوں پہ کوئی اثر نہیں پڑتا اس کا؟ ہاں جی پڑتا یا نہیں پڑتا؟ یا ہم نے صرف خدا نخواستہ جنت البقیع کی طرح ایک دن منسوخ کر دینا تھا کہ آؤ بھائی چلو مظاہرہ کریں؟ کیوں؟ کیونکہ انہدام جنت البقیع کا دن ہے. اب بھی یہ کرنا تھا کیا اتنی طاقت کے باوجود بھی؟ تو بات یہ ہے کہ آپ کو ان دو شخصیات سے اپنے آپ کو منسلک کرنا ہو, چارہ کار نہیں, اس کے علاوہ حل نہیں. تیسرا مسئلہ اور آخری, انہوں نے جو ہدف قرار دیا ہے نا, اب یہ والی روش تھوڑی سی ٹپیکل ہے, اس کو سمجھنا آسان کام نہیں ہے کیونکہ ہم سمجھتے ہیں ہمارا کام نہیں ہے, کیونکہ ہم سمجھتے ہیں ہمارا کام نہیں ہے. لیکن یہ وہ الہام ہے کہ جو میں نے ابھی رہبری کی تقریر سے لیا ہے, وہی جو آخری خطاب رہبر معظم نے بھی فرمایا ہے جس میں فتنے کا ذکر بھی کر دیا کیا تھا اور سلوشنز بھی پیش کر رہے تھے, لیکن انڈائریکٹلی سلوشنز پیش کر رہے تھے. وہ کیا تھا؟ بلایا ہوا ہے ان لوگوں کو کہ جو ٹیلنٹ رکھتے ہیں کچھ کرنے کا, ان کو بلایا ہوا ہے. ٹیلنٹ رکھتے ہیں کچھ کرنے سے مراد میری کیا ہوتی ہے, میری کیا مراد ہے, اور ہو سکتا ہے آپ کے ذہن میں کچھ اور ہو. ہماری مراد کچھ کرنے سے یہ ہوتی ہے کہ بھائی کچھ نیا کر سکتے ہیں. کاپی کرنے والے لوگ میری نگاہ میں ٹیلنٹ نہیں رکھتے, معذرت کے ساتھ. یہ کیا بات ہے؟ کاپی تو کر رہے ہو بیٹھ کے چیزیں, چارٹرڈ اکاؤنٹنٹ نے, اب بھائی کاپی تو کر رہے ہو نا چیزیں بیٹھ کے. انجینئر ہیں بھائی, کہ انجینئر ہوتے نہیں, آپ کو پتا ہے ٹیکنیشینز ہوتے ہیں, کہتے ہیں ہم انجینئر ہیں, ہم ٹیکنیشینز ہوتے ہیں. ہمیں سکھایا جا رہا تھا جو باہر کی مشینیں بنی ہوئی ان کو چلانا کیسے, ہمیں نہیں کہا جا رہا تھا مشینیں بنانی کیسے. جس وقت تمہیں یہ سکھائے نا مشینیں بنانی کیسے, اب کہہ رہے انجینئر ہو. جس زمانے میں تھیوری دینے لگو نا, اس زمانے میں کہنا ڈاکٹر ہو. لیکن اگر تھیوریز نہیں دے سکتے, ڈاکٹرائن نہیں لکھ سکتے, ڈاکٹر مت کہنا اپنے آپ کو, غلط بات ہے. ہم کاپی پیسٹ والے ملک ہیں, یہ جو تیسری دنیا ہے پوری اتفاق سے, جو کچھ ہو چکا ہے اس کو اپنی زبان میں اچھے انداز میں نقل کرنے کو آسان کروں اپنی بات کو سمجھانے کے لیے. دیکھیں جس زمانے میں پہلی مرتبہ برصغیر کے اندر, جب برصغیر تھا پھر جدا جدا ہو گیا, اس وقت پہلی مرتبہ باہر کی کمپنی داخل ہو رہی تھی نا, ہم اسے کہتے تھے کہ یہ استعمار کا سب سے بڑا, یہ دشمن کی سازشوں کا سب سے بڑا, اگر کوئی چہرہ ہے تو وہ یہ ایسٹ انڈیا کمپنی ہے جو داخل ہوگی اور تباہ کر دے گی. یہ ہم کہا کرتے تھے, ہمارے بزرگان یہ کہا کرتے تھے. آج ملٹائی نیشنل کمپنی, یہ ملٹی نیشنل کمپنیز جو ہیں آپ کے ملک میں داخل ہو گیا, آپ کے برینز کو لے جاتی ہیں, اور آپ نہ صرف برا نہیں لگتا آپ کو بلکہ آپ اس کو اچھا سمجھتے ہیں. بیٹا 5 لاکھ روپے پہ گیا ہے, 4 لاکھ روپے پر ہے, 3 لاکھ روپے پر ہے, کیا کر رہے ہو؟ کوئی 5 لاکھ روپے تمہیں دے رہا ہے تو اس کا مطلب تمہارے ملک سے کم سے کم 5 کروڑ روپے تمہارے ذریعے سے لے رہا ہے, صرف تمہارے ذریعے سے. سب آدمی حساب کیجیے گا, جو جتنا زیادہ یہاں پر پیسہ اور سیلری لے رہا ہوگا پتا چلے گا یہ اتنا ہی ملک کو کھوکھلا کر رہا ہے اندر سے. اس بیچارے کو بھی نہیں پتا, وہ اس کو بزنس رکھتا ہے, بزنس دے رہا ہوں. اللہ کے بندے بزنس دے رہے ہو, کھوکھلا کر دیا ملک پورا, قبضہ کر لیا انہوں نے ہر چیز پہ, تمہارا ان کا قبضہ ہے, اب تم اپنی مرضی کا مالک نہیں ہو. ہو تیسری چیز رہبر موزوں نے فرمائی, وہ کیا ہے؟ وہ یہ ہے کہ کوئی نیا کام اور بڑا کام کریں, تقلیدی دماغ ختم کریں, چھوڑیں تقلید دماغوں کو, جو ہو رہا ہے ہوتا رہا ہے, نہیں آگے بڑھیں, اگلا قدم اٹھائیں. مثلا چھوٹے طریقے سے, چھوٹے پیمانے پر آ جائیں. میں کہتا ہوں جس کے پاس جو صلاحیت ہے نا, اسے اپنی سطح پہ ان چیزوں کو وجود میں لانا چاہیے. کیا مطلب؟ ہم شہر میں رہتے ہیں, گاؤں میں رہتے کچھ اور بات ہوتی ہے, شہر میں رہتے کچھ اور بات ہے. آپ کو دیکھنا چاہیے آپ کس طرح کی چیز کے پروڈکٹیو ہیں, پروڈکٹیو ہیں, یعنی آپ کی پروڈکٹیوٹی کیا ہے. آپ کسی چیز کو خود بنا سکتے ہیں, آپ کسی چیز کو خود وجود میں لا سکتے ہیں, آپ خود اس کا خریدار تلاش کر سکتے ہیں. یعنی آپ کو یہ چھوٹے چھوٹے جو کام ہیں نا بھائی, جو چھوٹے چھوٹے لگ رہے ہوتے ہیں, ان چھوٹے چھوٹے کاموں کو اپنے گھروں سے آغاز کرنا ہوگا. یعنی آپ کو کسی طریقے سے, یعنی میں بتاؤں اس کا کیوں میں کہنا چاہ رہا ہوں, اس لیے کہنا چاہ رہا ہوں کہ جو ایران کے اندر مظاہرے کروائے گئے, جو عراق کے اندر مظاہرے کروائے گئے, جو لبنان کے اندر مظاہرے کروائے گئے, اس کے اندر جو سب سے بڑا ایشو تھا نا, وہ اس انسان کی بے روزگاری تھا, وہ اس انسان کی بے روزگاری تھا. اب الگ بات ہے کہ اس بے روزگاری میں سب سے بڑا کردار استعماری طاقتوں کا ہے, جو ہماری آسانی سمجھ میں نہیں آئے گا. میں اس کو بھی سمجھا دیتا ہوں, اگر آپ فوراً سمجھ جائیں تو. آپ بڑے خوش ہوئے آپ کے ملک میں میٹرو کھل گئی, آپ بڑے خوش ہوئے آپ کے ملک میں امتیاز کھل گیا, آپ کے شہر میں امتیاز آ گیا, آپ میٹرو آ گئے. اس کا مطلب پتہ ہے کیا ہوا ہے؟ اس کا مطلب یہ ہوا کہ علاقے کے جتنے بھی چھوٹے پرچون والے تھے نا, سب ختم ہو گئے. آپ نے اس کو کتنا بڑا سمجھا, پتہ چلا آپ ہی کے گاؤں کے علاقے کے شہر کے بہت سارے لوگ فارغ ہو گئے, فارغ. اب نہ ان کی دالیں بک رہی ہیں, اب نہ ان کا مسالہ بک رہا ہے. آپ کے ملک میں کیا ہوا ہے؟ سیم یہی ہوا ہے, ہر چیز میں جن آیا ہے اور آپ سب کو بے روزگار کر گیا ہے. अब आप आदमी अपने टैलेंट से और अपनी मेहनत, और मेहनत भी कितनी, दो बराबर और तीन बराबर, उसके बाद वो किसी काबिल नहीं होता। आप उसको बताएं कि यार तेरा दीन खतरे में, अरे भाड़ में जाओ, सुबह से लेकर रात तक मैं जॉब करता हूँ, मुझे क्या मालूम दीन खतरे में, अरे तुम्हारे बच्चों का मुस्तकबिल खतरे में, अरे तुम्हारे बच्चों का दीन अहले बैत से दूरी हो रही है, होने दो भाई अभी तो, यानी ये इस वक्त हालत है। हो दुश्मन ने बहुत साजिश, बहुत आले प्लानिंग के साथ मुसलमान ममालिक में, खुसूसन शिया ममालिक में बेरोज़गारी का एक बहुत बड़ा जाल बिछाया है, आपकी माली मुश्किलात का बहुत बड़ा जाल, इसको आप आसानी से देख सकते हैं, आसानी से देख सकते हैं। और उसके बाद उस जाल के अंदर आपको ऐसा फंसाया है कि अब हम और आप सब मिलकर जो है ना, जब तक रहबर के कहने के मुताबिक जो आपके अंदर सलाहियत है, आप उस बुनियाद पर नया काम नहीं करेंगे ना, आप उस जाल में फंसते चले जाएंगे। और जब उस जाल में फंसे होंगे ना भाई, तो फिर आपको वो अपनी मर्जी से मूव करवाते हैं। ये मूव बड़ी ज़बरदस्त चीज़ होती है, यानी एक खाली एक मैसेज सोशल मीडिया के ऊपर आ जाए, हमारा पूरा निज़ाम धर्म भरम हो जाएगा, निज़ाम धर्म भरम हो जाएगा। और अगर खुदा ना खास्ता हम इतने डिपेंड हो गए कि इसके बगैर चले नहीं, तो भी हमारा निज़ाम धर्म भरम हो जाएगा। जब एक दफ़ा किसी जगह पर, किसी मुल्क में नेट पर पाबंदी लगा दी ना, वाईफाई नहीं है, नेट ख़त्म हो गया है, लोगों को लगा उनके पास कोई काम ही नहीं है, पूरी जॉब्स, पूरा बिजनेस, हर चीज़ उस पर ले आए थे। खूब ये चंद चीज़ें मैंने बहुत जल्दी कोशिश की समझाने की कि देखिए असल जो दुश्मन है ना, हमारी लाइल में से, और ऐसा ऐसा हमारी लाइल से दूरी से, कुरान से दूरी से, और फिर ऐसा ऐसा हमारी अपने इक्तिसादी मसाइल को संजीदा लेने से ये इस्तेफादा करता है। आप किसी तरह से इसके बाद आप जितनी बड़ी सतह पर जाएंगे ना, इसको हम कहते हैं कि आप आहिस्ता आहिस्ता इंडिपेंडेंट हो रहे हैं। जब तक आप डिपेंड होते रहेंगे ना किसी भी चीज़ के ऊपर, बस आप खतरे में, आपका दीन खतरे में, आपकी हर चीज़ खतरे में। और आप जैसे जैसे अपने आप को आज़ाद करते रहेंगे ना चीज़ों में, आप महसूस करेंगे कि अब आप अपने पाँव पे खड़े हैं। भाई जो अपने पाँव पे खड़ा होता है ना, अकीदे के अतबार से, नज़रिए के अतबार से, इंशाल्लाह जिस्मानी अतबार से, और इंशाल्लाह कारोबार और कमाई और जो भी इसके अतबार से, जब अपने पाँव पे खड़ा होता है ना, उसको हम कहते हैं कि ये कुछ करने के काबिल है, ये बोलने के काबिल है। दुनिया में जो सिस्टम है ना, वो ये है कि आपको बोलने के काबिल नहीं छोड़ना, हमने एहतजाज के काबिल भी नहीं छोड़ेंगे। वो आपको हक के लिए एहतजाज करें, हक के लिए, हाँ ना हक के लिए हम सब रोडों पर आ जाएंगे, हमें पता ही नहीं चलेगा हमें इस्तेमाल कर लिया जाएगा। बहरहाल जी बहुत शुक्रिया, बहुत माजरत, हो सकता है बात थोड़ी सख्त हो गई, लेकिन क्योंकि बहरहाल आपके तवस्सुत से ये बात बहुत जगह पहुँच जाती है, इसलिए हमने मौजू को जो है वो बहुत खोल के बयान किया है। आखिर में दुआ ये है कि खुदा इंशाल्लाह हमें ये शऊर दे कि हम इंशाल्लाह अपनी मिल्लत के मसाइल को खुद हल कर सकें, अपने मिल्लत के मसाइल पर खुद कोई नज़रिया पेश कर सकें, और अपने आप को इंशाल्लाह इस काबिल बना लें कि हम वाकई आँखों में आँखें मिला के दुश्मन से बात कर सकें। इस कौम अगर तशय्यु मजबूत होती है, खुद बखुद इंशाल्लाह मिल्लत, खुद बखुद इंशाल्लाह मिल्लत ईरान, मिल्लत पाकिस्तान, यानी खुद बखुद मैं समझता हूँ पूरी कौम पाकिस्तान जो है ना, चाहे वो शी हो चाहे सुन्नी हो, एक भी ग्रुप अगर अपने पाँव पर खड़ा हो जाता है ना, तो ये पूरे पाकिस्तान के लिए बहुत मुफीद है। खुदा हमें इंशाल्लाह तौफीक देगा, हम पाकिस्तान के लिए मुफीद हो सकें, और इंशाल्लाह इस काबिल बना दे, हमें इस काबिल बना दे, यानी हम इमामी ज़माने के लिए इस काबिल हों करने के इमामी ज़माना का ज़हूर कि जिसमें कहा जाता है कि पाकिस्तान का एक बहुत बड़ा किरदार है, खुदा इंशाल्लाह हमें तौफीक दे कि हम इस ज़हूर को भी नज़दीक कर सकें। दुरूद पढ़ दे मोहम्मद।